तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेकल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। एसबीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र आइतबार एसबीएस रेडियो 2 अपरान्न 4-5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुनेछ। यसबारे थप जानकारी केही पछि दिउँला। अहिले पनि आजको कार्यक्रममा के सुन्न पाइन्छ भन्ने बारे चर्चा गरौं। हरेक हप्ता चाहिँ अस्ट्रेलिया गएका 7 दिनका प्रमुख समाचार लिएर आउनुहुनेछ सहकर्मी कृष्ण पोखरेल। नेपालबाट संवाददाता प्रतीक्षा दुलालले 7 दिनभरि नेपालमा हेडलाइन बनेका समाचारहरू सुनाउनुहुनेछ। त्यस्तै अस्ट्रेलियामा 16 वर्ष मुनिकाहरूले सोशल मीडिया चलाउन नपाउने सरकारी निर्णयको कार्यान्वयनबारे देशको ई सेफ्टी कमिशनको अनुसन्धानले के देखाएको छ त हामी यसबारे विस्तृतमा कुरा गर्नेछौ। यसै सन्दर्भमा यो ब्यानले साँच्चै बालबालिकाहरूलाई सोशल मीडियाको प्रयोगबाट टाढा राख्न मदत गरेको छ त? तपाईँलाई के लाग्छ वा के पाउनु भएको छ? मंगलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भने हामीलाई एसएमएस गरेर पठाउनुहोला। नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767। यसैलाई इङ्ग्लिसमा पनि सुन्नुहोस् 0439799767 0439799767। र हामीसँग सोसल मिडियामा पनि जोडिन सक्नुहुन्छ एसपिएस नेपाली भनेर खोज्नुभयो भने। अनि अब अन्य सामग्रीको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँ मोमो लभर हुनुहुन्छ अनि अप्रिल 12-13 मेलबर्नतिरै हुनुहुन्छ भने चाहिँ आजको कार्यक्रममा तपाईँका लागि मोमो फेस्टिभल मेलबर्न 2026 बारे जानकारी राख्नेछौँ। गीत सङ्गीत र समयले साथ दिए अस्ट्रेलिया बुझ्नुहोस् श्रृङ्खलाबाट एउटा जानकारीले भरपूर भएको सामग्री पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। तर अब अहिलेको लागि भने पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुन्ने समय भएको छ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी कृष्ण पोखरेलले।
धन्यवाद सुनिताजी। सम्पूर्ण श्रोताहरूलाई पनि म कृष्ण पोखरेलको तर्फबाट नमस्कार। एसपिएस नेपालीमा अब भने पालो भएको छ यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्ने। शुरूमा यस हप्ताका मुख्य समाचार। इस्टरका बेला इन्धनको माग 30% बढ्यो। अमेरिकाले अस्ट्रेलियन औषधिहरूमाथि कर लगाउने घोषणाले सरकारलाई मूल्य वृद्धि गर्न दबाव नपरेको संघीय सरकारको भनाई र इराकलाई 40 वर्षपछि फिफा विश्वकप खेलाउन भूमिका खेल्ने सकरुजका पूर्व प्रशिक्षकको विमानस्थलमा भव्य स्वागत। अब समाचार विस्तारमा। संघीय सरकारले इस्टरको समयमा इन्धनको माग 1/3 बढेको बताएको छ। इन्धन कम्पनीहरूका अनुसार अघिल्ला वर्षको तुलनामा इस्टर ब्रेकमा 30% तेलको माग बढेको ऊर्जा मन्त्री क्रिस बावेनले बताए। यसअघि ऊर्जा मन्त्री बावेनले अस्ट्रेलियनहरूलाई आफ्नो इस्टरको योजना यथावत राखे तापनि चाहिने भन्दा बढी इन्धन नकिन्न आग्रह गरेका थिए। तेल बोकेका 50 जहाजहरू आउँदै गरेको पनि उनले बताए।
That have been contracted for Australia, extra orders being delivered, and we now have security of supply through April and now into May. But as we've indicated on multiple occasions, we recognise that it's a difficult international environment and there are risks to supply chains as long as the Strait of Hormuz remains closed.
यो समाचार तयार पार्दासम्म न्यू साउथ वेल्समा 2400 पेट्रोल पम्पहरूमध्ये 142 वटामा डिजेल नभएको र 39 वटामा भने कुनै पनि किसिमको इन्धन नभएको बताइएको छ। अर्को समाचारमा चाहिँ अस्ट्रेलियाका औषधि कम्पनीहरूमाथि अमेरिकाले नयाँ दरको कर घोषणा गरे पनि संघीय सरकारले भने औषधिको मूल्य बढाउन दबाव नरहेको स्पष्ट पारेको छ। अमेरिकामा औषधि उत्पादनका लागि फ्याक्ट्री नखोल्ने र त्यहाँका ग्राहकलाई छुट नदिने अस्ट्रेलियन कम्पनीहरूलाई 100% कर लगाउने अमेरिकी राष्ट्रपतिले बताएका छन्। स्वास्थ्य मन्त्री मार्क पटरले भने अस्ट्रेलियाको औषधि सहुलियत योजना फार्मास्युटिकल बेनिफिट स्किम पीबीएस अस्ट्रेलियन कानून अन्तर्गत सुरक्षित रहेको बताएका छन्। उनले सरकारले योजनामा परिवर्तन नगर्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई करमा विचार गर्न आग्रह गरे।
I think this is the wrong decision. This is the wrong decision by a partner of a successful free trade agreement that has endured for more than 20 years. We want the US administration to think again and to reverse this decision.
अर्को समाचारमा चाहिँ अस्ट्रेलियाले स्ट्रेट अफ हर्मुजमा अमेरिकी सैन्य कारवाहीमा समर्थन अस्वीकार गरेको प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियाको पुनः आलोचना गरेका छन्। एक पत्रकार सम्मेलनका दौरान दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको नाम लिएर अमेरिकी सहयोगको फाइदा लिएको तर त्यसलाई फर्काउन नसकेको आरोप लगाए।
It's not just NATO. You know who else didn't help us? South Korea didn't help us. You know who else didn't help us? Australia didn't help us. You know who else didn't help us? Japan. We've got 50,000 soldiers in Japan to protect them from North Korea. We have 45,000 soldiers in South Korea to protect us from Kim Jong-un, who I get along with very well, as you know.
Srota Brent, hami punha. SBS नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ तर त्यसभन्दा अगाडि छोटो विश्राम। विश्रामपछि फेरि पनि SBS नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिउँ।
योसँग सम्बन्धित अर्को समाचारमा चाहिँ स्ट्रेट अफ होर्मुज खोल्ने वार्तामा अस्ट्रेलिया पनि सामेल हुने भएको छ। विदेश मन्त्री पेनी वोङले अनलाइन मार्फत इटली, फ्रान्स, जर्मनी र जापान लगायतका 35 देशका समकक्षीहरूसँग छलफल गर्ने बताइएको छ। फेब्रुअरीमा अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि इन्धनको ओसार पसारका लागि प्रयोग हुने बाटो बन्द रहेको छ। उक्त छलफलमा अमेरिकालाई भने निम्तो नरहेको बताइएको छ। रक्षा मन्त्री रिचर्ड मार्सले उक्त छलफल स्ट्रेट खोल्नका लागि राष्ट्रहरूले चाल्न सक्ने कदममा केन्द्रित हुने बताए।
We see from the President, Australia will act in its own national interest in terms of our engagement in the Middle East, and you've seen that in terms of the decisions that we've made, and you know we are providing a significant platform in the E7 wedge tail to help in the support of the countries of the Gulf, in particular the UAE.
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले इन्धन सङ्कटका बेला अस्ट्रेलियनहरूलाई शान्त रहन र एकअर्कालाई सहयोग गर्न राष्ट्रिय सम्बोधन मार्फत आह्वान गरेका छन्। 3 मिनट लामो सम्बोधनका दौरान प्रधानमन्त्रीले आवश्यकता अनुसार आफ्नो गाडीमा इन्धन भर्नका लागि आग्रह गरे। मध्य पूर्वमा जारी द्वन्द्वले निम्त्याएको आर्थिक प्रभाव केही समय रहन सक्ने पनि उनले बताएका छन्।
The months ahead may not be easy. I want to be upfront about that. No government can promise to eliminate the pressures that this war is causing. I can promise we will do everything we can to protect Australia from the worst of it. These are uncertain times, but I'm absolutely certain of this. We will deal with these global challenges the Australian way, working together and looking after each other.
इन्धन सङ्कट बढिरहेका बेला यता विद्युतीय साइकलको बिक्रीमा भने वृद्धि देखिएको छ। साइकल इन्डस्ट्रिज अस्ट्रेलियाका अनुसार इन्धनको मूल्य उच्च रहने अपेक्षाका बीच खुद्रा बिक्री बढेको छ। यी बाइकको माग पछिल्ला वर्षहरूमा बढिरहेको भए पनि इन्धनको मूल्य बढ्दा ग्राहकहरूको आकर्षण यसतर्फ बढ्दै गएको बताइएको छ। बिआइए बाइकका प्रबन्ध निर्देशक पिटर वर्क मूल्य वृद्धि दीर्घकालीन हुने सम्भावना रहेकाले ग्राहकहरूमा यसप्रति चासो बढ्दै गएको बताउँछन्। अर्को समाचारमा चाहिँ सोसल मिडियामा उमेर हद सम्बन्धी अस्ट्रेलियाले जारी गरेको नियम पालना नगरेको आशंका कामा 5 सोसल मिडिया प्लेटफर्ममाथि अनुसन्धान हुने भएको छ। सञ्चार मन्त्री एनिका वेल्सले एक विज्ञप्ति जारी गर्दै फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबले 16 वर्ष मुनिका बाल बालिकालाई आफ्नो एप चलाउन दिएको हुन सक्ने बताइन्। ती ई सेफ्टी कमिसनले सोसल मिडिया ब्यान शुरू भएपछि एकाउन्टहरू बन्द गरिएको भए पनि केही बाल बालिकाले पुनः खोल्न सकेको भन्ने आफ्नो पहिलो कम्प्लायन्स रिपोर्ट मार्फत जनाएको छ। उक्त रिपोर्टले प्लेटफर्महरूले कम उमेरका प्रयोगकर्ताका बारेमा रिपोर्ट गर्न उपयुक्त बाटो नदिएको पनि बताएको छ। अब भने खेल समाचार. सकरुजका पूर्व प्रशिक्षक ग्राम आर्नोल्डले इराकी टोलीलाई 40 वर्षमा पहिलो पटक फिफा विश्वकप खेल्नका लागि छनौट गराएकोमा विमानस्थलमा उनको भव्य स्वागत गरिएको छ. बोलिभियासँग 2-1 गोलको अन्तरले जित हासिल गरेपछि इराक फिफा विश्वकप खेल्नका लागि चुनिएको हो. हस्त, यसका साथै यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार यति नै. सुरक्षित रहनुहोस्, नमस्कार. बाँकी प्रस्तुतिहरूका लागि सहकर्मी सुनिता पोखरेल.
धन्यवाद कृष्णजी. र श्रोतावृन्द, सुनिहाल्नुभयो पछिल्ला 7 दिन अस्ट्रेलियामा के कस्ता विषयहरूले चाहिँ समाचारमा प्राथमिकता पाए भन्ने बारेमा. र त्यसमै उल्लेख गरिएको एउटा समाचार रहेको थियो ई सेफ्टी कमिसनको प्रतिवेदनका सम्बन्धमा. र अब भने हामी अलिकति विस्तृतमा यो ई सेफ्टी कमिसनको प्रतिवेदनबारे चर्चा गरौँ. अस्ट्रेलियाको ई सेफ्टी कमिसनले 16 वर्ष मुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै सोसल मिडिया कम्पनीहरू विरूद्ध मुद्दा हाल्ने चेतावनी दिँदै गर्दा विज्ञहरूले भने यस्ता कम्पनीहरूको व्यवहार परिवर्तन गर्न विश्वव्यापी दबावको आवश्यकता औँल्याएका छन्. December 10, 2025 लागू भएको प्रतिबन्ध केही ठूला सोसल मिडिया प्लेटफर्महरूले पालना नगरेको आशंका गरिएको हो. थप यस रिपोर्टमा.
SBS नेपाली, SBS साउथ एशियनमा.
यसै महिना अस्ट्रेलियाको ई सेफ्टी कमिसनले 16 वर्ष मुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै सोसल मिडिया कम्पनीहरू विरूद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ. यो विश्वमै पहिलो पटक लागू गरिएको उपायको पालना नगरेको आशंकामा आयोगले केही ठूला प्लेटफर्महरूको अनुसन्धान गरिरहेको छ, जसमा मेटा प्लेटफर्म्सका इन्स्टाग्राम र फेसबुक साथै गुगलको युट्युब, स्न्यापच्याट र टिकटक समावेश छन्। December 10, 2025 प्रतिबन्ध लागू हुँदा सरकारले यी डिजिटल कम्पनीहरूले देखाएको सहकार्यको प्रशंसा गरेको थियो. तर ई सेफ्टी कमिश्नर जुली इनम्यान ग्रान्टले आफ्नो कार्यालयले प्रतिबन्ध लागू भएदेखि नै यसको पालना भइरहेको छ कि छैन भन्ने विषयमा निगरानी गर्दै आएको बताएकी
छिन्. We will take action. That's our role, and we're committed to it.
नियम पालना सम्बन्धी प्रतिवेदनमा उनको कार्यालयले पहिलो 3 महिनामा केही प्रगति भएको उल्लेख गरेको छ, जसमा ठूलो संख्यामा सोसल मिडिया अकाउन्टहरू हटाइएको र नाबालिग प्रयोगकर्ताको उजुरी गर्ने प्रक्रियालाई अझ स्पष्ट बनाइएको उल्लेख छ. तर अझै पनि ठूला कमजोरीहरू बाँकी नै छन्। संचार मन्त्री एनिका वेल्सले 7 नेटवर्कलाई सोसल मिडिया प्लेटफर्महरूले अझ राम्रो काम गर्नुपर्ने, अन्यथा ठूलो जरिवानाको जोखिममा पर्न सक्ने बताएकी छिन्. University of Melbourne Centre for AI and Digital Ethics की सहनिर्देशक जेनी प्याटर्सन अस्ट्रेलियाले यो प्रतिबन्ध कसरी कार्यान्वयन गरिरहेको छ भन्ने विषयमा विश्वव्यापी ध्यान गएकाले सरकारको कडाई सम्बन्धी घोषणा आएको हुन सक्ने बताउँछिन्.
Yeah, this is certainly a moment in time when a number of countries across the world have just lost patience with the claim of social media companies to present some sort of town square for the sharing of views. There's instance after instance of harmful content being shared and the very design of social media being addictive and causing mental health and developmental issues in young people. And I think this is a moment in time where we're seeing a response in all sorts of countries, including, and I think we need to come back to it, the US.
मेटा प्लेटफर्म्स र गुगललाई सोसल मिडियाको लतबाट भएको हानिका लागि जिम्मेवार ठहर गरिएको अमेरिकामा हालै भएको मुद्दातर्फ संकेत गर्दै प्रोफेसर प्याटर्सनले यस्ता कम्पनीहरूमाथि परिवर्तन ल्याउनु पर्ने दबाव बढ्दै गएको बताएकी छिन्. उनी भन्छन् सोसल मिडिया कम्पनीहरूले सुरुमा गरेका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सकेका छैनन्.
The social media ban requires effectively reasonable efforts to prevent children under the required age from accessing social media. And the government has listed a series of failings on the part of the tech companies, which, as I said, suggest one, their measures aren't effective, but two, they're not learning from the failings and improving the strategies.
युनिभर्सिटी अफ सिडनीमा वरिष्ठ अनुसन्धान सहायक रहेका रब निकोल्स भन्छन् अमेरिकाको मुद्दा र युवाहरूका लागि सोशल मीडिया प्रतिबन्ध लागू गर्ने बारे सोचिरहेका देशहरूको संख्या बढ्दा प्लेटफर्महरूलाई कानूनी जोखिमबाट बच्न परिवर्तन लागू गर्न दबाव दिने सम्भावना छ उनी अझ धेरै देशहरूले अस्ट्रेलियाको उदाहरण पछ्याउने बारे विचार गर्नुपर्ने भनाइराख्छन्
Like to say and like to boast, we've got the first system in the world and we're world leading, you naturally get some pressure, which is the rest of the world looking to see, should we be following? Are we right to be following in the case of UK and France? I think, though, that the case in the US will have a different impact. So in the US, for the first time, a jury found that the platform and not the content caused addiction, and that addiction caused harm for one person in Los Angeles.
E-Safety-ko pratibedanka anusar, Australia-ka karib ek tihai abhibhavakharule pratibandha lagu bhaye pani uniharuka 16 barsha munika bachchasanga kamtima euta social media account raheko bataeka chan, jasma dui tihaile platformle bachchako umer nasodheko bataye. हुन त केही 16 वर्ष मुनिका बालबालिकालाई सरकारले ल्याएको यस प्रतिबन्ध खासै चित्त बुझेको थिएन गत वर्ष अक्टोबरमा एसबीएसको स्टुडियोमा गरिएको कुराकानीमा मेलबर्नकी 10 वर्षे एमी चौलागाईले प्रतिबन्ध नै गर्नुभन्दा पनि केही मापदण्ड कार्यान्वयन गरेको भए हुन्थ्यो भनेकी थिइन्
मलाई मन परे छैन किनभने त्यो सोसियल मिडियामा नराम्रो कुरा मात्रै छैन राम्रो कुरा पनि हुन्छ फर इक्जाम्पल एजुकेसनल भिडियो छ अनि त्यो ब्यान गर्यो भने अन्डर 16 त्यो एजुकेसनल भिडियो हेर्न पाउँदैन मेरो ओपिनियन चाहिँ केही टेक्नोलोजी बनाएर बिफोर पोस्टिङ समथिङ कि रोब्लक्समा फर इक्जाम्पल गेम बनायो भने बिफोर पोस्टिङ इट केही त टेक्नोलोजीले स्क्यान गर्छ त्यो भिडियो कि गेम कि पोस्ट अनि त्यो मेक स्योर दर्स नथिङ इनअप्रोप्रिएट अर ब्याड
मेलबर्न स्थित लाट्रब युनिभर्सिटीका साइकोलोजीका सहप्राध्यापक ग्लेन हस्किङ सोशल मिडिया प्लेटफर्महरूले सबै प्रयोगकर्ताका लागि वास्तवमै जोखिम राख्ने बताउँछन्
Very addictive. So these platforms have algorithms that encourage everyone to stay on for as long as possible and that this can be incredibly addictive. Together with that, they're always accessible. And so what we often find is that if someone, you know, is having a moment of inattention or a moment where they are looking for some sort of distraction, it's there, it's accessible, and that can cause a whole lot of challenges and problems.
Dr. Rob Nichols le edi Australia ko bidhi safal bhaye ra anya desh harule pani tesko anusaran gare bhane social media company harule pranaligat parivartan garne ramro sambhavana dekhine bataye. Uni bhanchan edi company harule parivartan garenan bhane samasya keval prayogkarta ma matra simit hune
chaina. The risk is two parts. One for the people who become addicted, but also the litigation risk for Meta and Google. Well, let's just eliminate that. And if we can do that in a way that helps in countries which have introduced a social media ban, then we'll do it once and get it right, rather than trying to do it in lots of different versions of Instagram all around the world.
र श्रोतावृन्द सुनिहाल्नुभयो अस्ट्रेलियाको ई-सेफ्टी कमिसनरले 16 वर्ष मुनिका लागि लागू गरिएको सोशल मीडिया प्रतिबन्धको पालना नगरेको आशंकामा पाँचवटा प्लेटफर्महरू अनुसन्धानको दायरामा रहेको बताउँदा यो अवस्था सुधारका लागि किन विश्वव्यापी दबावको आवश्यकता देखिएको हो भन्नेबारे एसबीएस न्यूजका लागि कट्रियोना स्टिरट र निक्की क्यानिङद्वारा तयार पारिएको रिपोर्ट र यो रिपोर्ट पश्चात हाम्रो अब कार्यक्रमको पहिलो ब्रेक लिने समय भएको छ ब्रेक पश्चात हामीसँग धेरै सामग्रीहरू बाँकी नै रहेका छन् नेपालतर्फ पनि जानेछौँ त्यसै गरेर मोमो फेस्टिभलका बारेमा पनि कुरा गरौँला अनि गीत सङ्गीत त छँदै नै छन् त्यसैले हामी सँगै रहनुहोला र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनको नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र हामी ब्रेकमा जानुभन्दा अगाडि चाहिँ अस्ट्रेलियाका प्रमुख सात दिनका चाहिँ प्रमुख खबरहरू के रहेका थिए भन्ने बारेमा सुन्यौँ. त्यसै गरेर सोसियल मिडिया ब्यानका सम्बन्धमा पछिल्लो समय के भइरहेको छ त चर्चा भन्ने बारेमा अलिकति विस्तृतमा रिपोर्ट पनि सुनिहाल्नुभयो. र अब तपाईँले कार्यक्रममा प्रस्तुत भएका विषयहरूमा जुनै विषयमा पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ. तर अब आजको लागि चाहिँ प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ मङ्गलबार भने तपाईँहरूको लागि प्रश्न रहेको थियो. साँच्चै यो 16 वर्ष मुनिका बालबालिकाहरूले भनौँ न सोसियल मिडिया चलाउन नपाउने सरकारी निर्णयलाई चाहिँ कतिको पालना भइरहेको छ अहिले समाजमा जस्तो लाग्छ तपाईँलाई, अथवा के देख्नुहुन्छ त्यसको बारेमा आफ्ना विचार पठाउनुहोस्. नम्बर रहेको छ 0439799767 0439799767 इङ्लिसमा 0439799767. र अब अलिकति हाम्रो कार्यक्रमहरू चाहिँ कहाँ कहाँ सुन्न सकिन्छ त भन्ने बारेमा पनि बुझिहालौँ होइन. अब sbs.com.au/नेपाली वेबसाइटमा जानुभयो भनेदेखि लाइभ भनेर पिलिक पिलिक गरेको देखि नै हाल्नुहुन्छ. त्यसबाहेक तपाईँले अब मोबाइलमा त एसबिएस अडियो एप डाउनलोड गरेर सुन्न सक्छौँ भनेर पनि थाहा पाइसक्नु भएको होला. त्यसै गरेर हामीलाई एसबिएस साउथ एसियन को चाहिँ यो कार्यक्रमलाई तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबिएस अडियो एप डाउनलोड गरेर सुन्न सकि नै हाल्नुहुन्छ. र अब यति भन्दै अलिकति अब युट्युबमा पनि हामी रहेका छौँ भनेर पनि सम्झाइहालौँ है. @SBS साउथ एसियनको नाममा रहेका छौँ हामी. अब सोसियल मिडियाकै कुरा गरिरहँदाखेरि सोसियल मिडियामा पनि हामीसँग जोडिनु पर्यो नि. त्यसको लागि चाहिँ एसपिएस नेपाली भनेर तपाईँले इन्स्टाग्राम, फेसबुक र एक्समा खोज्नुभयो भनेदेखि हामी तुरन्त त्यहाँ उपस्थित हुने नै छौँ. त्यसै गरेर अब एसपिएस यो नेपाली कार्यक्रमकै बारेमा कुरा गर्दाखेरि चाहिँ तपाईँहरूकै लागि सङ्गीतको पारखी हुनुहुन्छ भनेदेखि गीत सङ्गीतकै लागि भनेर अर्को कार्यक्रम पनि छ म्युजिक आवर नेपाली हिट्स, जुन एसबिएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ. अब यति भन्दै अब भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँ फेरि पनि. साथै तपाईँहरूले क्या पछिल्लो समयमा पृथ्वीको रोचक तस्विरहरू हेर्नुभएको छ कि छैन. आर्टिमिस टूले सन् 1972 पछि पहिलो पटक चन्द्रमा भन्दा पर अन्तरिक्ष यात्रीहरू पठाउने मानव सहितको चन्द्र अभियान सञ्चालन गर्दा यो सम्भव भइरहेको छ. र हामीले अघिल्लो कार्यक्रममा यसै सन्दर्भमा अस्ट्रेलियाको विज्ञान सम्बन्धी अनुसन्धान संस्था सीएसआईआरओमा कार्यरत खगोलशास्त्री राजन छेत्रीसँग कुरा गरेका थियौँ. अब सोही कुराकानीबाट छोटो अंश सुनौ जहाँ उनले यो अभियानमा अस्ट्रेलियाको भूमिका केही छ कि छैन त भन्ने प्रश्नमा यस्तो बताएका थिए.
अस्ट्रेलियाको कन्ट्रिब्युसन चाहिँ एकदमै गहन नै छ. त्यो किन छ भनेर भन्दाखेरि अस्ट्रेलिया यस्तो ठाउँमा पर्छ कि पृथ्वीको गोलो भागमा चाहिँ जहाँ चाहिँ युरोप र अमेरिकाबाट बिचमा पर्ने भएको र युरोप पनि अस्ताउने, चन्द्रमा चाहिँ युरोपबाट पनि अस्ताउने, अमेरिकाबाट पनि अस्ताउने बेलामा चाहिँ हाम्रो अस्ट्रेलियाबाट चाहिँ राम्रोसँग देखिन्छ है. त्यसो हुनाले यसको एकदमै चाहिँ इम्पोर्टेन्ट कुरा एउटा प्लेसमेन्ट छ. अनि त्यसैलाई सपोर्ट गर्दै सिएसआरको चाहिँ यता क्यामेरामा डिप स्टेसन उहरू छ, कम्युनिकेसन र ट्र्याकिङ स्टेसनहरू छन्. अनि तिनीहरूलाई युज गरेर चाहिँ यसरी नै कम्युनिकेसन साथसाथै नेभिगेसनलाई चाहिँ सहयोग पुर्याउने तरिकाले चाहिँ सपोर्ट हुनेछ.
फ्लोरिडा स्थित नासाको केनेडी स्पेस सेन्टरबाट बिहिबार 1 अप्रेलमा उडेको आर्टिमिस टूको अन्तरिक्ष यात्रा र यसमा अस्ट्रेलियाको भूमिकाबारे सीएसआईआरओमा कार्यरत खगोलशास्त्री राजन छेत्रीसँग सहकर्मी कृष्ण पोखरेलले गर्नुभएको कुराकानीको यो छोटो अंश सुनिहाल्नुभयो. यो पूरा कुराकानी चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा, त्यस्तै एसबीएस अडियो एपमा तपाईँले नेपाली कार्यक्रमलाई चाहिँ फलो गर्नुभएको छ भनेदेखि ट्याक्क सुन्न पाइहाल्नुहुन्छ. तर अब एउटा डिस्क्लेमर, यहीँ यी कुराकानी लगायत एसबीएस नेपालीको यो कार्यक्रममा अथवा कुनै पनि पोडकास्टमा प्रस्तुत भएका कुराकानीमा चाहिँ जुन विचारहरू व्यक्त हुन्छन् ती विचारहरू वक्ता स्वयंका हुन्छन्, त्यसमा एसबीएस नेपालीको कुनै समर्थन, विरोध, सहमति, असहमति रहँदैन भनेर पनि भन्न चाहे. अब यो धुन बजेपछि त तपाईँहरूलाई थाहा भइ नै सक्यो होला, अब भने कार्यक्रममा नेपालतिर लाग्ने समय भएको छ. र अघि भने जस्तै अब समय भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला सात दिनका नेपाल समाचार सुन्ने।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्री परिषद बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजता हल गर्नका लागि यस्तो निर्णय गरेको हो। सोमबारदेखि कार्यालय समय बिहान 9 बजेदेखि 5 बजेसम्म हुने भएको छ भने अब शनिबार र आइतबार बिदा हुने भएको छ। शैक्षिक संस्था बाहेक अन्य कार्यालयमा यो नयाँ तालिका लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। पेट्रोलियम पदार्थमा देखिएको समस्यालाई हल गर्न सरकारले डिजेल तथा पेट्रोल गाडीलाई परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको छ। यसका साथै सरकारले एसियाली विकास ब्याङ्क र विश्व ब्याङ्कबाट करिब $90 मिलियन सहुलियत ऋण लिने निर्णय गरेको छ। उक्त निर्णयबारे प्रवक्ता पोखरेलले भने,
डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास ब्याङ्क तथा विश्व ब्याङ्कले प्रदान गर्ने $40 मिलियन र $50 मिलियन गरी जम्मा $90 मिलियन बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
मध्य पूर्वमा तनाव बढेसँगै प्रभावित भएको हवाई उडानका कारण 38 जना नेपालीको शव नेपाल ल्याउन समस्या परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबारे संचारकर्मीहरूलाई जानकारी दिँदै मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले भने,
ओमानमा 1 जना, अबुधाबीमा 4 जनाको, दुबईमा 15, रियादमा 17, जेद्दामा 5, तेल अभिवमा 3, कतारमा 2 र बहरइनमा 1 गरी उक्त क्षेत्रमा 38 वटा शवहरू नेपाल ल्याउन बाँकी छ।
यस्तै इरानमा 11 जना नेपाली रहेका र सबैजनासँग दोहा स्थित नियोग सम्पर्कमा रहेको छेत्रीले बताए। दूरसञ्चार प्राधिकरणले अवैध रूपमा सञ्चालनमा रहेका 7,000 भन्दा बढी सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू बन्द गरेको जनाएको छ। मार्च 27 बसेको मन्त्री परिषदको बैठकले सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू 24 घण्टाभित्र बन्द गर्ने निर्णय गरेको थियो। सोही अनुरूप काम अघि बढाइएको प्राधिकरणका उपनिर्देशक सूर्य प्रसाद लामिछानेले बताए। यस आर्थिक वर्षको 8 महिनामा 14 खर्ब बढी रेमिटेन्स भित्रिएको सरकारी तथ्याङ्कले देखाएको छ। मध्य पूर्वमा तनाव सृजना भएसँगै नेपाल भित्रिने रेमिटेन्समा कमी आउन सक्ने आकलन गरिएको छ। गएको 8 महिनामा वैदेशिक रोजगारीका लागि जानेको संख्या 1.67% घटेको छ। सोही अवधिमा 8,70,00,000,000 रुपियाँ रेमिटेन्स बाहिरिएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार फागुन महिनामा 88 अर्ब रेमिटेन्स भित्रिएको हो। गत बिहिबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ। देशभरबाट करिब 5,12,421 जना विद्यार्थीले एसईई दिनका लागि फर्म भरेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उनका अनुसार 4,41,566 जनाले नियमित तर्फ र 70,855 जनाले ग्रेड वृद्धि तर्फ परीक्षा दिँदैछन्। डोल प्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख चयन भएका छन्। उनी आइतबार निर्विरोध सभामुख चयन भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नै उनलाई पद तथा गोपनीयताको शपथ खुवाए। राजपा उपसभापति अर्याल काठमाडौँ 9 बाट सांसद निर्वाचित भएका थिए। सदनको अर्को प्रसंगमा नयाँ सरकार बनेपछि बिहिबार पहिलो पटक प्रतिनिधि सभाको सदन बस्यो। पहिलो सदनलाई सरकारको तर्फबाट सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागे। रोस्टमबाट हात जोडेर उनले भने,
यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट।
रासोपाको चुनावी वाचा पत्रमा नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमा दलित समुदायसँग माफी माग्ने लेखिएको थियो। यस्तै सरकार बनेपछि सार्वजनिक गरिएको 100 दिने कार्यसूचीमा पनि राज्यका तर्फबाट औपचारिक क्षमा याचना गर्ने र सुधारमुखी कार्यक्रम घोषणा गर्ने उल्लेख गरिएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई अनुसन्धानका लागि थप 5 दिन राख्ने भएको छ। आइतबार अनुसन्धानका लागि 5 दिन म्याद थप गरिएको हो। पोखरा महानगरपालिकाले फेवाताल वरपर रहेका मापदण्ड विपरीत रहेका संरचना हटाउने काम थालेको छ। फेवाताल संरक्षण गर्ने विषयमा सर्वोच्च अदालतले 7 वर्ष अघि गरेको फैसलाको कार्यान्वयन शुरू भएको महानगरपालिकाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निर्देशनमा शनिबार बिहानै फेवाताल किनारमा रहेका अवैध संरचनामा डोजर चलाउन थालिएको हो। केही दिन अघि प्रधानमन्त्री बालेनले पोखराका मेयर धनराज आचार्यलाई सर्वोच्चको फैसलाको कार्यान्वयनको प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए। करिब 30 वटा संरचनामा डोजर चलेको अधिकारीहरूले बताएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद बीचको विवादको विषयमा फिफा र एसियाली फुटबल महासंघ एएफसीले आफ्नो धारणा राखेका छन्। फिफा र एएफसीले एक पत्र मार्फत एन्फाको निर्वाचन प्रक्रियामा तेस्रो पक्षको हस्तक्षेप भइरहेकोमा चिन्ता व्यक्त गरेको छ। एन्फालाई पठाएको पत्रमा परिषदले निर्वाचन रोक्न खोजेको जिकिर गरिएको छ। यस्तै एन्फामाथि परिषदले लगाएको 3 महिनाको निलम्बनलाई हस्तक्षेपको संज्ञा दिइएको छ। एन्फा कार्य समितिको कार्यकाल जुन 2026 सकिनेछ, तर एन्फाले फेब्रुअरी 2026 निर्वाचन गर्ने तयारी गरेको थियो र यसका लागि एएफसीको स्वीकृति लिएको थियो। तर परिषदले एन्फालाई उसको विधान संशोधन गर्न र जिल्ला संघहरूको विधान संशोधन नभएसम्म निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। फिफाले परिषदले गरेको निलम्बनको निर्णय खारेज गर्न र निर्वाचन प्रक्रिया सुरु गर्न 7 दिनको समय दिएको छ। उक्त निर्णय फिर्ता नभए एन्फालाई फिफा काउन्सिलद्वारा तत्काल निलम्बन गरिने चेतावनी दिएको छ। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
एसपीएस साउथ एशियन
र श्रोतावृन्द, नेपालका पछिल्ला समाचारहरू, पछिल्ला 7 दिनका समाचारहरू नेपाल संवाददाता प्रतीक्षा दुलालबाट सुनिहाल्नुभयो। यो रिपोर्टलाई पनि तपाईँले हाम्रो वेबसाइटमा तुरन्तै अहिले गएर पनि सुन्न सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali। त्यसै गरेर आफ्नो मोबाइलमा एसपीएस अडियो एपमा पनि यो रिपोर्ट उपलब्ध छ। युट्युबमा @sbs साउथ एसियनमा पनि पोडकास्टको रूपमा सुन्न सकिन्छ यस रिपोर्टलाई। त्यसै गरेर हाम्रा अन्य भिडियो सामग्रीहरू पनि रहेका छन् त्यहाँ। यति भन्दै अब भने कार्यक्रमलाई अगाडि बढाउँ होइन। त्यसका लागि चाहिँ अब गीत सुन्ने हो कि होइन, अब गीत सुन्नतर्फ नै लाग्ने होला।
एसपीएस नेपाली मोबाइल, अनलाइन र रेडियोमा
अब गीतकै कुरा गर्दाखेरि चाहिँ अलिकति नेपालसँग सम्बन्धित समाचारमा, जसरी हप्ताको 2 दिन बिदा दिने सरकारको जुन निर्णय आएको छ, यसबाट अब कतिपयलाई त खुसी लागेको होला नि त होइन। कति कुराहरू मिलाउन सजिलो भयो होला बिदा पाएपछि। अब जस्तै नितेश जङकुँवरले चाहिँ अब यही छुट्टी 2 दिन नभएरै त होला नि, अब आफ्नो मायालुलाई भेट्नको लागि छुट्टी लिनु परेको थियो, अब सम्भवतः नेपालमा त्यस्तो गर्नु नपर्ला। त्यसैले यो गीत सुनि हालौँ, नितेश जङकुँवरको छुट्टी। र अब हामी भेटौँ न, छुट्टी लिएको छु भोलि भन्दै थिए नितेश जङकुँवर। र साथै गीतमा चाहिँ अलिकति नेपालीहरूलाई मोमो चाउमिन भएपछि दङ्ग हो कि मक्ख भनेको जस्तै, तपाईँहरू पनि कतिको दङ्ग पर्नुहुन्छ त मोमो खान पाउँदाखेरि होइन। हामीलाई यसो एसएमएस गरेर पठाउनु न त, तपाईँको चाहिँ अब मोमो प्रतिको मोह कस्तो रहेको छ त भनेर। नम्बर 0439799767। र मोमोको बारेमा त हामी केही बेरमा फेरि पनि चर्चा गर्ने नै छौँ। अहिलेको लागि के भने कार्यक्रममा दोस्रो ब्रेक। र श्रोतावृन्द, फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र तपाईँ यो कार्यक्रम मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणमा सुनिरहनु भएको छ, वा एसबीएस रेडियो 2 पुनः प्रसारणमा बिहिबार सुनिरहनु भएको छ। र यति भन्दै अब भने कार्यक्रममा कुरा गरौँ मोमोकै, र त्यसका लागि चाहिँ मेलबर्नतर्फ लागौँ। मेलबर्नमा यही अप्रेल 11 र 12 शनिबार र आइतबार मेलबर्नको फुट्सक्रे पार्कमा हुँदैछ मोमो महोत्सव। एकै ठाउँमा मोमो संगीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने मोमो फेस्टिभल मेलबर्न 2026 तपाईँले छानी छानी थरी थरीका 25 धेरै विक्रेताहरूबाट मोमोको मजा लिन सक्नुहुन्छ। दुवै दिन दिउँसो 12 बजेदेखि राति 10 बजेसम्म। एसपीएस नेपाली पनि उक्त महोत्सवको एक मीडिया पार्टनर हो। इनहेल कल्चर सेलिब्रेट लाइफ नामक गैर नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त हिमालयन डम्पलिङ फेस्टिभल बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेसका उदाससँग सहकर्मी दिनिता रिसालले कुराकानी गर्नुभएको छ। अब सो कुराकानीको यो अंश सुनौ।
मोमो फेस्टिभलको मेलबर्नमा हिस्ट्री चाहिँ के हो? फर्स्ट टाइम कहिले भएको थियो?
एज अ फेस्टिभल चाहिँ हामीले 2017 सुरु गऱ्यौँ होइन। त्यो बेलामा हामीले गर्दाखेरिमा चाहिँ वी कल्ड इट एम फेस्टिभल होइन, एम फोर मोमो म्युजिक मो मेलबर्न मार्च राइट। सो 2017 हामीले गऱ्यौँ। त्यस पछाडि हाम्रो सेकेन्ड फेस्टिभल भयो 2018 अनि 2019 होइन, अनि 2020 वी वेर प्लानिङ बिफोर कोभिड हिट। अनि कोभिडले चाहिँ के भन्छ, कोभिडले गर्दा हामीले क्यान्सल गर्नु पऱ्यो त्यो, विच ह्यापेन अब 20-22 त इट्स अ ब्लर है। अनि वी बिन मिनिङ टु पिक इट अप, तर इट ह्याज बिन च्यालेन्जिङ अनि सो गिभन द्याट ब्याकग्राउन्ड। अब तर 2026 आइपुग्दा फेरमा चाहिँ 2025 आइपुग्दा फेरमा चाहिँ वी वर लाइक ओके, मोमो फेस्टिभल भनेको चाहिँ गर्नुपर्छ होइन। अब स्पेसली अब स्पेसली कस्तो पनि भइरहेको थियो भने राजु दाईहरू अनि हाम्रो टिमहरू मेम्बर सबैजनाले मोमो फेस्ट गरौँ भन्ने आफ्नो आफ्नोमा थियो, भइरहेको नै थियो। अनि हाम्रो अब स्पेसली सासानो नानीहरू जो चाहिँ मोमो फेस्टमा फर्स्ट टाइम 2017-18 जाँदा फेरि 5-6 हुनुहुन्थ्यो, दे आर नाउ वाट 14-15 होइन। अनि उहाँहरूले पनि आउनुहुन्थ्यो क्या, अङ्कल मोमो फेस्ट पहिला जाँदा फेरि कस्तो रमाइलो भएको थियो, वेन इज इट गोइङ टु ह्यापन अगेन भने। अनि यस्तो यस्तो के अरे स्टोरिजहरू सुन्दाखेरिमा चाहिँ वी फाउन्ड आवर पर्पज भनौँ न। अनि त्यही भएर के अरे लेट्स डु इट अगेन होइन, लेट्स डु इट अगेन, लेट्स पुट मोमो ब्याक इन म्याप अफ मेलबर्न भनेर चाहिँ 2026 आएको।
अनि अब नेपाली खानेकुराहरू त अरू धेरै थरी पनि छन् होइन, तर मोमो नै चाहिँ किन?
मलाई चाहिँ के लाग्छ भने खाना विभिन्न प्रकारकै छ, दाल भात पनि हाम्रो पावर, दाल भात पावर 24 आवर होइन, तर पनि मोमो जस्तो एक्सेसिबिलिटी जस्तो थियो नि नेपालमा, त्यसले चाहिँ घरको याद आउँछ जस्तो लाग्छ क्या मलाई मोमो। प्लस त्यो मात्रै नभइकन मोमो एउटा कल्चर पनि हो नि त हाम्रो, हामी मोमो पार्टी गर्दा सबैजनालाई घरमा बोलाएर सँगै बसेर मोमो बनाएर एन्ड इट इज पास्ड अन टु अस पनि क्या। सो यहाँ जसरी हामीले रिलिजियस कुराहरू जे घरमा सिकेको यहाँ गर्छौँ, मोमो पार्टी पनि अ पार्ट अफ त्यही नै हो। सो इट्स अ पार्ट अफ कल्चर, इट्स पार्ट अफ अ ग्रोइङ अप, इट्स पार्ट अफ सेयरिङ। अनि हाम्रो साथीहरूमा पनि आई डोन्ट सिङ यहाँ सबैजना कोही हुनुहुन्छ जुन यहाँ आइसकेपछि एउटा मोमो पार्टी नभएको अथवा अटेन्ड नगर्नु भएको चाहिँ। सो त्यही भएर त्यो एउटा भइहाल्यो। अनि प्लस 2017 त्यो पावरले पनि, त्यो पावर अफ मोमो के रहेछ त चिनाउनको लागि, किनभने एभ्रिवेयर यु गो, कसैलाई अब हामीले जसरी नेपाललाई एभरेस्ट भनेर गौतम बुद्ध भनेर चिनाइरहेको हुन्छौँ, त्यसरी नै फुडको कन्टेक्स्टमा तपाईँले हेर्नुहोस् फुड ब्लगर्सहरू हुनसक्छ, जो पनि हुनसक्छ, उहाँहरूले ट्राई गर्नुभएकै हुन्छ। मोमोको त्यो एक्सेसिबिलिटी पनि भयो, प्लस हामीलाई चिनाउनको लागि इट्स अ ट्रेडिसनल, अनि प्लस अचारको त जसले पनि कुरा गरेर हुन्छ।
अनि मिठो पनि छ नि त।
ओके, अनि अब मोमोलाई चिनाउने त एउटा ठाउँमा भइहाल्यो होइन, तर त्यो सँगै अब जस्तै अब विभिन्न पृष्ठभूमिका मान्छेहरू आउनुहुन्छ होला फेस्टिभलमा होइन, त्यो बाहेक चाहिँ अरू के उद्देश्य बोकेको छ मोमो फेस्टिभलले?
मोमो फेस्टिभलको उद्देश्य पर्पज भन्नुपर्दा फेरमा एउटा चाहिँ ब्रिङ्गिङ पिपल टुगेदर होइन, थ्रु द पावर अफ मोमो। द्याट्स भेरी सिम्पल, एज सिम्पल एज द्याट है। हामी नेपालीहरू we pride ourselves to be from the country where Lord Gautam Buddha was born, right? We pride ourselves to be from the country where Mount Everest is, right? We also pride ourselves to be the country of Momo, right? And yo Momo ko power liera, होइन, हाम्रो नेपाली समुदाय र अरू मोमो खाने समुदायहरूलाई चाहिँ मल्टिकल्चरल अस्ट्रेलियामा होइन कसरी गाभ्न सकिन्छ त होइन, कसरी चाहिँ अब जस्तो तपाईँलाई नै भनौँ न होइन, इफ यु वे टु टक टु यर कलिग्स होइन, अनि आफ्नो नेपाली म यहाँको हो भनेर चिनाउँदा फेरिमा युल से के अरे बुद्धको देश, एभरेस्टको देश होइन, अनि तर एउटा इन्गेजिङ र आफूलाई के अरे कस्तो भने टु ब्रिङ पिपल टुगेदर इट्स अलवेज फुड क्या, होइन, अनि टु से आफ्नो कलिगलाई गएर यु नो वाट हाम्रो देशको खानाको अथवा हाम्रो कल्चरको खानाको फेस्टिभल हुँदैछ लेट्स गो भन्दा फेरिमा होइन, यु क्यान आस्क एनी फ्रम एनी कल्चरल ब्याकग्राउन्ड होइन, नो वान विल से नो टु डम्पलिङ्स.
या अनि आई थिङ्क त्यसमा एड गर्दाखेरि चाहिँ मैले यसो देख्दाखेरि मेरै सोसियल मिडियामा पनि अनि सबैजनालाई देख्दाखेरि अहिले पनि यदि फुडको हिसाबमा कसैले के ल्याउनुपर्छ काममा भन्यो भने मोमो इज द इजिएस्ट थिङ. मैले अघि जस्तै भने अरू कुरा पनि छ तर त्यसको लागि जस्तै राइस, दाल, तरकारी धेरै भेराइटी भयो नि त. अनि मोमो बनाएर लिएर जाँदाखेरि अथवा त्यो एउटा इन्ग्रिडियन्टमा इजी पनि बेटर पनि यम पनि होइन त्यो सबै भएको हिसाबले चाहिँ त्यो पनि हो. सँगै अर्को पर्पज भन्दाखेरि चाहिँ उहाँले भन्नुभएको जस्तै नेपाल चिनाउने धेरै माध्यममध्ये फुड भनेको इट हेज नो ल्याङ्ग्वेज. त्यो ल्याङ्ग्वेज नभइकन सबैलाई कनेक्ट गराउनको लागि चाहिँ एउटा प्लेटफर्म हामीले गर्न सक्छौँ जहाँ चाहिँ वी क्यान प्रमोट नट जस्ट थ्रु डिफ्रेन्ट वेज बट दिस मेजर वे भन्ने चाहिँ मेन पर्पज हो. अनि आई क्यान सी सबैजनामा किनभने म त लाइक 2019 मात्रै आएको हो होइन मोमो फेस्टको उसमा, तर मैले यसो देख्दाखेरि चाहिँ सबैको प्यासन क्या आई थिङ्क द्याट मेक्स इट्स सो मच पर्पजफुल कि साँच्चीकै उहाँहरू यत्तिकै पनि के भन्छ जहिले मोमो फेस्ट होस् या नहोस् सबैजना मोमो मोमो नै गरिरहनुहुन्छ क्या. सो मैले देखेको हिसाबमा चाहिँ आई थिङ्क त्यो चाहिँ मेन पर्पज नै हो.
ओके, अनि अब तपाईँले भन्नुभयो भर्खर जुन मल्टिकल्चरल ब्रिङ्गिङ पिपल टुगेदर होइन, अब अहिले सोसियल कोहिजन भन्ने एउटा टर्म पनि एकदमै नै अब एकदम चलिरहेछ. अब यो फेस्टिभलले सोसियल कोहिजनमा चाहिँ कसरी हुन्छ नि एउटा टेवा पुर्याउला त्यो चाहिँ के लाग्छ तपाईँलाई?
वेल लेट मी सेयर अ डाटा. हाम्रो रजिस्ट्रेसन्समा राइट नाउ वी हेभ 52% नन नेपालीज हेरिटेज भएको मान्छेहरू. आई थिङ्क हाम्रो अस्ट्रेलियन मल्टिकल्चरल इन्भाइरोमेन्टमा मोमो हेज ट्रान्सेन्डेड द्याट राइट. पिपल नो वाट मोमो इज, सो इट इज ब्रिङ्गिङ पिपल टुगेदर राइट. दे इज नो रिलिजन हियर राइट, दे इज नो कल्चरल ब्याकग्राउन्ड, दे इज नो रेस हियर राइट. अल देयर इज लभ फर मोमो. अनि अघि मैले भनेको जस्तो इट्स इजी टु इन्भाइट यर कलिग ओभर होइन, जुनै पनि रेसको जुनै पनि कल्चरल ब्याकग्राउन्डको होइन, उहाँहरू पिएर गइ खाएर हुर्किनु भएको हुनुहुन्छ कि घ्योजा खाएर हुर्किनु भएको हुनुहुन्छ कि होइन, इट डजन्ट म्याटर है. दे विल अल सेयर द लभ अफ मोमो. अनि उहाँहरूको लागि भनेर अगेन वी हेभ मल्टिकल्चरल पर्फर्मेन्सेस एज वेल, अघि प्रेसकाले भनेको जस्तो होइन. सो इट्स नट ओन्ली नेपाली फेस्टिभल होइन. हो दीपक बज्राचार्य दाजी हाम्रो हेडलाइन एक्ट हुनुहुन्छ, त्यो भनिकन हामीसँग अघि प्रेसकाले भनेको आई विल रिइटरेट होइन, हामीसँग नेडा राज जासकोहरू जस्तो एक्ट्सहरू पनि हुनुहुन्छ होइन. दिस इज अल के भन्छ केटर टुवर्ड्स आवर मल्टिकल्चरल अटेन्डिज.
एसबिएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्.
र पक्कै पनि श्रोतावृन्द, यति सुनिसकेपछि मोमोको बारेमा अब मोमो पनि खाउँ खाउँ त्यो ठाउँमा जाउँ जाउँ लागेको छ भने त के. अप्रेल 11 र 12 शनिबार र आइतबार मेलबर्नको फुड्सक्रे पार्कमा हुन गइरहेको छ यो मोमो फेस्टिभल. एसपिएस नेपाली पनि मोमो फेस्टिभल मेलबर्न 2026 को एक मिडिया पार्टनर हो र शनिबारको दिन हामी पनि उपस्थित हुनेछौँ. हाम्रो स्टलमा आउनुहोस्, भेटघाट कुराकानी गरौँला, फोटो बुथ हुन्छ, हाम्रो निशुल्क फोटो खिचाउन सक्नुहुन्छ जहाँ चाहिँ आयोजक समिति का सदस्य प्रस्का उदास र धवा लामासँगको यो कुराकानीको पूरा भाग चाहिँ तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali. त्यसै गरेर मोबाइलमा अडियो एप एसबीएस अडियो एपमा पनि सुन्न सक्नुहुन्छ. यो सँगै हामी तपाईँलाई के पनि जानकारी गराइहालौँ भनेदेखि कुराकानीमा व्यक्त भएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध रहेको छैन. र कुराकानीका भिडियोहरू हाम्रो सोसल मिडिया मिडियामा पनि रहेका छन्। फेसबुक, एक्स जसलाई पहिला ट्विटर भनिन्थ्यो, र इन्स्टाग्राममा एसपीएस नेपाली तथा युट्युबमा एसपीएस साउथ एसियनलाई खोज्नुहोस्, फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, जसरी हुन्छ हामीसँग जोडिनुहोस् भन्दै। अब अलिकति मोमोको कुरा गर्दाखेरि तपाईँहरूलाई मोमो मिठो लाग्छ भने अरू कसैलाई अरू केही मिठो लाग्न सक्छ, त्यो के हो भनेर थाहा पाउनको लागि चाहिँ ब्रेकमा जानुहोस्, फर्केर आउनुहोस् अनि गीत सुनेपछि थाहा पाउनुहुन्छ। त्यसैले अहिलेको लागि भने कार्यक्रमको अन्तिम ब्रेक। र विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। ब्रेकमा जानुभन्दा अगाडि चाहिँ मैले भनेको थिएँ नि, होइन, कसैलाई मोमो मनपर्छ, कसैलाई चाउमिन मनपर्छ, तर कसै कसैलाई अरू केही पनि मनपर्न सक्छ भनेर। अब मिठो कुरा मोमो सँगसँगै अर्को मिठो कुरो के होला त, तारा प्रकाश लिम्बू र मेलिना राईलाई चाहिँ पिरतीको तिर्सना पनि मिठो लाग्ने रहेछ, कुरो के हो सुनौ न त, वीर विक्रम 2 चलचित्रबाट यो गीत। र श्रोतावृन्द, यो गीत सुनिहाल्नु भयो होइन, पिरतीको मिठो तिर्सना, त्यसरी चाहिँ तारा प्रकाश लिम्बू र मेलिना राईलाई पिरतीको तिर्सना चाहिँ मिठो लागेको भनेर थाहा पाइहाल्नुभयो। यो गीत चाहिँ रिमेक हो, यसका ओरिजिनल गायकहरू चाहिँ इन्द्रजित मेजार र भारती घिमिरे हुन्। यति जानकारीका साथसाथै अब चाहिँ कार्यक्रममा अन्तिम गीत सुन्ने समय भएको छ होला, साथसाथै अब बिदा पनि माग्नुपर्छ होला होइन। अहिले अब अन्तिम प्रस्तुति स्वरूप चाहिँ म तपाईँहरूको लागि समीर श्रेष्ठको स्वर रहेको तिमी भए काफी बोलको यो गीत राख्न गइरहेको छु। र समीर श्रेष्ठको स्वरमा तिमी भए काफी बोलको यो गीत सुनिरहनु भएको छ। र यो गीत छोड्दै चाहिँ म पनि यो कार्यक्रमबाट आजको लागि बिदा लिने समय भएको छ। तर त्यस बाहेक हुन्छ नि, कार्यक्रमका बाहेकका समयमा पनि हाम्रा विभिन्न सामग्रीहरू प्रकाशित गर्दै आइरहेका छौँ। त्यसैले हाम्रा सामग्रीहरू पडकास्टका रूपमा, सोसल भिडियोको रूपमा अथवा युट्युबमा गएर चाहिँ अलि लामो किसिमका अन्तर्वार्ताहरू पनि सुन्न सक्नुहुन्छ। त्यसैले एसपिएस नेपालीलाई फलो गर्नुहोस्, जस्तै फेसबुक, एक्स र इन्स्टाग्राममा एसपिएस नेपालीका नाममा रहेका छौँ। युट्युबमा एसपिएस साउथ एसियनमा जानुभयो भने हाम्रा भिडियोहरू त्यहाँ पाउन सक्नुहुन्छ। र हाम्रो चाहिँ अब वेबसाइट sbs.com.au/नेपाली त रहेको नै छ होइन, अनि अब मोबाइलमा झन् सजिलो एसपिएस अडियो एप छ, त्यसैले हामीलाई चाहिँ काहीँ पनि मिस नगर्नुहोला, हामीसँग जताततै जोडिन सक्नुहुन्छ, त्यसैले जोडिँदै बस्नुहोला। र यति भन्दै तपाईँहरूलाई बाँकीको दिन शुभ रहोस् पनि भन्न चाहे, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। म सुनिता पोखरेललाई बिदा दिनुहोस्, नमस्ते।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।